नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2082 साल असार 16 गते सोमबार, आषाढ़ शुक्ल पक्ष पञ्चमी तिथि, तदनुसार 30 जून सन् 2025, नेपाल सम्बत 1145, आज दिल लाथुवा 5। आज राजधानीबाट प्रकाशित हुने दैनिक पत्र पत्रिकाहरूले फरक फरक प्रसंगका समाचारहरूलाई प्राथमिकता दिएका छन्। पहिलो खबर गोर्खापत्र दैनिकबाट लिँदैछौ। जीवनभर मौरी पालन घरमै आउँछ पैसा शीर्षकको खबर गोर्खापत्रको अग्रपृष्ठमा प्रकाशित छ। बाजुराको हिमाली गाउँपालिका 6 पहाड़ीका अधिकांश स्थानीय बासिन्दा रोजगारीका लागि भारतका विभिन्न ठाउँ जाने गरेका छन्। तर 81 वर्षीय नरजीत रावल पैसा कमाउनका लागि कहिले पनि गाउँभन्दा बाहिर जानु परेको छैन। 13 वर्षको उमेरदेखि अर्ग्यानिक मौरी पालन गर्दै आउनुभएका रावलले मौरी पालन गर्न थालेको झण्डै 68 वर्ष पूरा भएको छ। काठेघारमा मौरी पालन गर्दा पनि पैसाका लागि उहाँ कहिले घर बाहिर निस्कनु परेको छैन। रावल कहाँ नै पैसा लिएर मह किन्न आउनेको संख्या ठूलो छ। महका लागि माग गर्नेको नाम र कसले कति पैसा दियो भनेर उहाँले कापीमा टिपेर राख्नुहुन्छ। अर्ग्यानिक महका लागि मह काट्नुभन्दा पहिले नै उहाँलाई खरिदको प्रस्ताव आउँछ अनि त्यही मह बिक्री गरेर घर खर्च चलाउनुहुन्छ। मौरी पालनबाट अहिले वार्षिक 12 लाख रूपियाँ भन्दा बढ़ी आमदानी भइरहेको उहाँले बताउनुभयो। उहाँले आफ्ना सबै छोराछोरीलाई मौरीको मह बेचेर नै उच्च शिक्षा पढ़ाएको बताउनुभयो। आफ्नै बुवाले शुरू गरेको मौरी पालनको तरिका सिकेर सानैदेखि यसमै लागेको उहाँ बताउनुहुन्छ। म 13 वर्षको उमेरमा नै मौरी पालनमा लागेको हुँ। यसबाटै छोराछोरीको पढ़ाई खर्च धानेर सम्पत्ति समेत जोड़ेको छु। उहाँको घरमा अहिले मौरीका 100 घार छन्। यी घारबाट उहाँले वर्षको 2 पटक मह निकाल्नुहुन्छ। एउटा घरमा 6 किलोग्रामसम्म मह उत्पादन हुने उहाँ बताउनुहुन्छ। शुरूमा गाउँमा मात्र मह बिक्री हुने भए पनि अहिले विदेशबाट समेत महको माग हुँदै आएको उहाँले जानकारी दिनुभयो। जीवनभर मौरी पालन घरमै आउँछ पैसा शीर्षकको यो खबर आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ। आजको नागरिक दैनिकमा अपराजित अप्सरा शीर्षकको सामग्री प्रकाशित छ। बिहान 7 बजेको कोहलपुर बजार चहल पहल शुरू भइसकेको छ। सड़कमा दौड़िरहेका टेम्पू, अटो, मोटरसाइकल, साइकल मान्छेहरूको भीड़। यिनै भीड़मा एक रातो अटो विस्तारै अगाडि बढ़दैछ। स्टेरिङमा अप्सरा महत्छिन्, एक हातले गियर सम्हाल्दै अर्कोले ई रिक्साको गति मिलाउँदै। यो गतिको लक्ष्य छ सवारी साधन चलाउँदै सपना जोगाउने। त्यो सपना हो शिक्षाबाट आत्मनिर्भर बन्ने, शारीरिक अपाङ्गता र गरीबीको चक्रबाट बाहिर निस्कने, महिला भएकै कारण होइन सक्षम भएकै कारण सम्मान पाउने। कहिले हिम्मत नहार्ने अप्सराले जागिरका लागि दर्जनौं ठाउँमा दरखास्त दिनुभयो, विद्यालयमा आवेदन दिनुभयो, साना संस्थाहरूमा पनि आवेदन पेश गर्नुभयो, तर शिक्षाका आधारमा अवसर पाउनु भएन। उहाँ भन्नुहुन्छ, शैक्षिक प्रमाणपत्र लिएकाले सानो काम गर्न नहुने भन्ने भ्रम अन्त्य गरे, प्रमाणपत्र बाकसमा थन्काए र सवारी चलाउने निर्णय गरे। पहिलो 4 वर्ष उहाँले भाड़ाको रिक्सा चलाउनुभयो। बिहान 6 बजेदेखि बेलुका 6 बजेसम्म धुलो, घाम, पानी, सवारी, चाप सबै सहेर त्यही आमदानीबाटै उहाँले आफ्नै रिक्सा किन्नुभयो। त्यो उहाँको उपलब्धिको पहिलो पाइला थियो। साना एनजीओ र सिपमूलक केन्द्रहरूमा काम खोज्न पनि उहाँ पुग्नुभयो। कतिपयले उहाँको शारीरिक अवस्था देखेर बहाना बनाए, कतिपयले अवसर छैन भन्दै फिर्ता गरे। जसले अपाङ्गता भएको व्यक्ति शिक्षित भए पनि रोजगारीको ढोका बन्द हुन्छ भन्ने यथार्थ उजागर गर्थ्यो। धेरै प्रयासपछि पनि जब नागरिक जागिरका ढोका बन्द हुन थाले तब उहाँले लाग्यो, अब मेरो प्रमाणपत्रसँगै सपनाहरू पनि बाकसमा थन्किने भए। यस्तै भयो, उहाँले एक रात आफ्ना प्रमाणपत्रहरू प्लास्टिकमा बेरेर बाकसभित्र राख्नुभयो। त्यही रात उहाँले अर्को निर्णय लिनुभयो। त्यही निर्णयले उहाँको जीवनको दिशा मोड्यो। उहाँको मनमा एउटै कुरा थियो, जीवन थुनिएर बस्नुभन्दा हिँडिरहँदा केही त सम्भव हुन्छ। त्यही हिम्मतका साथ एउटा नयाँ यात्राको थालनी गरे, रिक्सा चलाउने उहाँले भन्नुभयो। उहाँका अनुसार पहिलोपटक रिक्साको स्टेयरिङ समात्दा डर लागेको उहाँ सम्झनुहुन्छ, तर आत्मसम्मानका लागि जीवन चलाउने आँटले त्यो डर भगाइदियो। पहिले त रिक्साको गियर मिलाउँदा पनि डर लाग्थ्यो, हेर्ने मान्छेहरूको नजर सहन गाह्रो हुन्थ्यो, उहाँ सम्झनुहुन्छ। तर परिस्थितिले उहाँलाई कठोर बनाउँदै लग्यो। बिहान 6 बजेदेखि बेलुका 6 बजेसम्म उहाँले कोहलपुरका गल्ली बजार चोकमा यात्रुहरू बोकेर घाम पानी र धुलोसँग संगत गर्नुभयो। कहिलेकाहीँ यात्रुहरूले खिसी गरे, पढे लेखेको भएर पनि रिक्सा चलाउने, तर त्यस्ता कटाक्षहरूलाई उहाँले उत्तर नभएको प्रश्न जस्तै टार्नुभयो। 4 वर्षसम्म उहाँले भाडाको रिक्सा चलाउनुभयो। दैनिक 8-10 घण्टा सवारी चलाउँदा उहाँले सस्तो कपड़ा र सामान्य खाना खाएर पैसाको जोहो गर्न थाल्नुभयो। त्यो आमदानीबाट उहाँले विस्तारै पैसा जम्मा गर्नुभयो। तर ती कठिन दिनहरूमै उहाँ भित्रभित्रै बलियो बन्दै जानुभयो। त्यो बलियोपनको प्रतीक थियो आफ्नै रिक्सा। अपराजित अप्सरा शीर्षकको यो सामग्री आजको नागरिक दैनिकमा प्रकाशित छ। सरकारसँग 60,000 टन मल मौजदात, किसानलाई हाहाकार शीर्षकको खबर कान्तिपुर दैनिकबाट लिँदैछौ। सरकारी तथ्याङ्कलाई आधार मान्य हो भने साल ट्रेडिङ र कृषि सामग्री कम्पनीको गोदाममा रासायनिक मल टनाटन छ। कृषि मन्त्रालयले उपलब्ध गराएको आँकड़ा अनुसार साल्टसँग 11,583 टन र कृषि सामग्रीसँग 49,129 टन मौजदात छ। उक्त मौजदातले बर्खे धानबानीलाई मल हाहाकार हुन नपर्ने हो, तर व्यवहारमा धान रोपाई गर्न किसानले मल अभाव झेलिरहेकै छन्। धान रोपाई शुरू भइसक्दा पनि एक परिवारले अनुदानको मल 8-10 किलो मात्र पाएका छन्। बर्दिया, धादिङ, मकवानपुर, भक्तपुर, ललितपुर, नुवाकोट, चितवनदेखि सबै जिल्लाबाट यही गुनासो आएको छ। अखिल नेपाल किसान महासंघकी महासचिव सरिता भूषाल भन्नुहुन्छ, सरकारले मल नल्याउँदा किसानले हरेक वर्ष दुःख भोगेका छन्। सरकारले समयमै मल उपलब्ध नगराउँदा बिचौलिया सलबलाउन थालेका छन्। अभावको मौकामा किसानबाट दोब्बर मूल्य असुल्न थालेको उहाँले बताउनुभयो। एक बोरा यूरिया मल खरिद गर्न किसान 2,100 देखि 2,500 रूपियाँसम्म तिर्न बाध्य छन्। उहाँ भन्नुहुन्छ, मल अभाव हरेक वर्षको समस्या हो, तर सरकारले समाधान दिन सकेन। यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ। तपाईँ यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी समाचारहरू। आजको नयाँ पत्रिका दैनिकमा युद्ध रोकिएसँगै उद्धारको गृह कार्य स्थगित, इजरायलबाट कोही फर्केनन्, इरानबाट 9 जना फर्किए शीर्षकको समाचार प्रकाशित छ। इजरायलले 30 जेठमा इरानमा अपरेशन राइजिङ लायनका नाममा गरेको हमला र इरानको प्रतिकारसँगै भएका दोहोरो जवाफी लड़ाई 10 असारदेखि स्थगित छ। युद्ध विस्तारको आशंकाबीच अमेरिकी प्रयासमा युद्धविरामको अवस्था अहिले कायम छ, तर मध्य पूर्व मात्र नभएर दक्षिण एसिया समेत सतर्क अवस्थामा छ। इरानमा रहेका 16 मध्ये 9 जना नेपाली भारतीय सहयोगमा स्वदेश फर्केका छन्, तर इजरायलबाट कोही पनि फर्केका छैनन्। युद्धको बीचमा नेपालीलाई इजरायल र इरानबाट उद्धार गर्ने परराष्ट्रको गृह कार्य स्थगित भएको छ। इजरायल र इरान बीचको पछिल्लो युद्धको 12 दिनमा इरानमा कम्तीमा 610 जनाको मृत्यु भएको थियो। इजरायलमा कम्तीमा 24 जनाको मृत्यु भएको सम्बन्धित सरकारी तथ्याङ्क छ। इरानका सैन्य अधिकारी र वैज्ञानिक समेत मारिएका छन्। युद्धको विस्तार हुने भएका कारण मध्य पूर्वमा रहेका 15 लाख भन्दा बढ़ी नेपाली नागरिक पनि त्रासमा थिए। इजरायलबाट 35 जनाले तत्काल उद्धारका लागि अनुरोध गरेका थिए भने नेपाली दूतावासको विद्युतीय फारममा करिब 1100 नेपालीले विवरण भरेका थिए। हामी परिस्थितिलाई नजिकबाट सतर्कतापूर्वक हेरिरहेका छौं। इरानबाट 9 जना फर्किनुभयो र दुई देशबीच युद्ध विरामसँगै अब इरान र इजरायलबाट नेपालीलाई उद्धार गर्नुपर्ने अवस्था छैन। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोक बहादुर पौडेल छेत्रीले भन्नुभयो, इरानमा रहेका 7 जना र इजरायलमा रहेका करिब 7,000 नेपाली सबै सुरक्षित हुनुहुन्छ। हाम्रा सम्बन्धित दूतावासहरू उहाँहरूसँग सम्पर्कमा छन्। यो खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। जग्गा हस्तान्तरण नहुँदा डिपो सार्न ढिलाइ शीर्षकको खबर आजको गोर्खापत्र दैनिकबाट लिँदैछौ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र सिनामंगलमा रहेको हवाई इन्धन डिपो स्थानान्तरणमा ढिलाइ भएको छ। मन्त्री परिषदको 2081 साउन 28 गतेको बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिक सिनामंगलमा रहेको नेपाल आयल निगमको इन्धन भण्डारण डिपोलाई सुरक्षित र सुविधायुक्त स्थानमा स्थानान्तरण गर्ने निर्णय भएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले विमानस्थलको धावन मार्ग नजिक रहेको असुरक्षित डिपो अन्यत्र स्थानान्तरण गर्न 18 साउनमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीलाई निर्देशन दिनुभएको थियो। शौर्य एयरलाइन्सको विमान साउन 9 गते विमानस्थल परिसरमै दुर्घटना भएपछि असुरक्षित डिपोका कारण अझ ठूलो सम्भावित दुर्घटना रोक्न तत्काल डिपो सार्न प्रधानमन्त्रीले निर्देशन दिनुभएको थियो। प्राधिकरणका अनुसार आईकाओको मापदण्ड अनुसार धावन मार्गबाट कम्तीमा 90 मिटर टाढा इन्धन भण्डारण हुनुपर्ने हो, तर हाल रहेको भण्डारण धावन मार्गबाट 80 मिटर भित्रै छ। तथापि डिपो स्थानान्तरण गर्ने निर्णय भएको झण्डै 1 वर्ष बित्न लाग्दा पनि प्रक्रिया अगाडि बढ़न सकेको छैन। यो खबर गोर्खापत्र दैनिकमा प्रकाशित छ। कर्णालीले डाक्टर बनाउँछ तर डाक्टरको सेवा पाउँदैन शीर्षकको खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ। कुनै बेला कर्णालीको नाम लियो कि डाक्टरहरू नाक खुम्चाउँथे, तर पहिले जस्तो छैन। कर्णाली वर्षेनी धमाधम डाक्टर उत्पादन गरिरहेको छ। दुर्भाग्य नै मान्नुपर्छ, तिनै डाक्टरबाट सेवा सुविधा भने कर्णालीले पाउँदैन। अरू त अरू, जिल्ला अस्पतालमा टन्नै विशेषज्ञ डाक्टरको दरबन्दी छ, तर सबै रिक्त छन्। स्थानीय पालिकाका स्वास्थ्य संस्थाको त झनै बेहाल छ। ती अस्पताल त बिरामी रिफर गर्ने सेन्टर जस्ता छन्। त्यसैले सानोतिनो रोगको उपचारका लागि कर्णालीवासी कि त जुम्ला कि त प्रदेश बाहिरै धाउनुपर्ने बाध्यता छ। यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ। आजको हिमालय टाइम्समा जोखिम क्षेत्रमा राति गाड़ी चलाउन नपाइने शीर्षकको खबर प्रकाशित छ। राष्ट्रिय विपद व्यवस्थापन परिषदको बैठकले हाल भइरहेको निरन्तर वर्षालाई मध्यनजर गर्दै पूर्व सूचना प्रणालीलाई प्रभावकारी बनाउने, जोखिम क्षेत्रका वासिन्दालाई सतर्क गराउने र आवश्यक सुरक्षा कदम चाँडै लागू गर्ने निर्णय गरेको छ। हिजो शहरी विकास मन्त्रालयमा कार्यवाहक प्रधानमन्त्री प्रकाश मानसिंहको अध्यक्षतामा बसेको परिषदको बैठकले देशका विभिन्न स्थानमा भइरहेको वर्षा, भारी वर्षापछि उत्पन्न हुन सक्ने सम्भावित जोखिमप्रति गम्भीर ध्यान दिँदै सवारी साधन सञ्चालन, सूचना प्रणाली र उद्धार व्यवस्था सम्बन्धी महत्वपूर्ण निर्णयहरू गरेको हो। बैठकले रातको समयमा जोखिमयुक्त स्थानमा सवारी नचलाउने, भारी वर्षा भएका क्षेत्रमा स्थानीयवासीलाई तत्काल सूचना प्रवाह गर्ने, स्थानीय एफएम र सामाजिक सञ्जाल मार्फत मौसम बुलेटिन प्रसारण गर्ने र विपद प्रभावित क्षेत्रमा तत्काल रेस्क्यू तथा रिपोर्टिङको व्यवस्था मिलाउने निर्णय गरेको छ। यो खबर हिमालय टाइम्समा प्रकाशित छ। नेपाली महिला टोलीको सम्झन लायक 100 खेल शीर्षकको समाचार आजको कान्तिपुर दैनिकबाट लिँदैछौं। नेपाली महिला राष्ट्रिय फुटबल टीमले आफ्नो 100 खेललाई आइतबार धेरै अर्थमा सम्झन लायक बनाएको छ। यो रह्यो लाओसमाथि 9-0 जित। यो नेपालका लागि मुख्य प्रशिक्षक प्याट्रिक डे बोइल्डको नेतृत्वमा पहिलो खेल पनि थियो। यससँगै नेपालले एसिया कप छनौटको समूह एफमा विजयी शुरूआत लिएको छ। यो हाम्रा लागि निकै ठूलो जित हो, टीमकी मुख्य खेलाड़ी रेणुका नगरकोटीले भन्नुभयो। अबका खेलका लागि यो नतिजा प्रेरणादायी बन्नेछ। नयाँ प्रशिक्षक आए त हामीले नयाँ शैलीमा खेल्यौं र यो सफल पनि भएको छ। उहाँ आफै भने 9 गोल गर्ने खेलाड़ी सूचीमा रहनु भएन, तर प्रशिक्षक डे बोइल्डका लागि उहाँ नै सबैभन्दा प्रभावशाली खेलाड़ी रहनुभयो। यो खबर कान्तिपुर दैनिकमा प्रकाशित छ। कान्तिपुरबाटै 370 रनले नेपाल विजयी शीर्षकको खबर लिँदैछौ। नेपाली युवा क्रिकेट टोलीले एसएससी युथ 16 इष्ट जोन कप क्रिकेट प्रतियोगिताको सेमी फाइनलमा स्थान बनाएको छ। सावेक विजेता नेपाली टोली आइतबार इण्डोनेसियालाई 370 रनको ठूलो अन्तरमा पराजित गर्दै एक खेल अघि नै अन्तिम चारमा प्रवेश गरेको हो। नेपालको यो लगातार तेस्रो जित हो। 421 रनको विशाल लक्ष्य पाएको इण्डोनेसिया 24.3 ओभरमा 50 रनमै अल आउट भएको थियो। कप्तान विपिन शर्माको बलिङ सामु इण्डोनेसियाका ब्याटर टिक्न सकेनन्। उहाँले एक्लै 6 विकेट लिनुभयो। त्यसका लागि विपिनले 7.3 ओभरमा 12 रन मात्र खर्चिनुभयो। शुभम खनाल र सुगुम बुढाथोकीले एक एक विकेट लिनुभयो। यो खबर कान्तिपुर दैनिकमा प्रकाशित छ। कार्यक्रम अखबार आजलाई यति नै। यसपछि अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। दीपक जोशीलाई बिदा दिनुहोस्। नमस्कार।